यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रमुख तीन दल बीच संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका काम अगाडि बढ़ाउने विषयमा सहमति। बाढ़ी पहिरो अति प्रभावित 71 संकटग्रस्त स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने सरकारको निर्णय र गाजा आक्रमणमा हमास प्रमुख याहिया सिनवार मारिएको इजरायलद्वारा पुष्टि। अब समाचार विस्तारमा। सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका शीर्ष नेताबीच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न तीन दलको बैठकले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने निर्णय गरेको हो। सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको बैठकले शान्ति प्रक्रियालाई पूर्णता दिने सन्दर्भमा सिफारिश समिति गठनसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको कार्य चाँडै टुंग्याउने सहमति गरेको हो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको छलफलमा एक दुई दिनभित्रै सिफारिश समिति र आयोग गठन प्रक्रियालाई अघि बढ़ाउने निर्णय भएको हो। यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले 2080 चैत 30 गते सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी सिफारिश समिति गठन गर्ने निर्णय गरेको थियो। पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा गठित समितिले पूर्णता पाएको छैन। कानूनत सिफारिश समिति गठन भएको दुई महिनामा आयोग गठन गर्नुपर्छ। बैठकमा सहभागी महान्यायाधिवक्ता रमेश बडालले सिफारिश समिति गठनका सन्दर्भमा रहेको कानूनी अडचनबारे छलफल गरेर आज निर्णय हुने बताउनुभयो। उहाँका अनुसार सिफारिश समिति गठन भएको दुई महिनाभित्र गठन प्रक्रिया सम्पन्न गर्नुपर्ने हुन्छ। माओवादी केन्द्रका उपमा सचिव शक्ति बहादुर बस्नेतले शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको बताउँदै सत्य निरूपण आयोग गठन सम्बन्धी अघिल्लो सरकारका पालामा गठित आयोगका पदाधिकारी सिफारिश गर्ने समितिलाई पूर्णता दिने गरी छलफल भएको बताउनुभयो। गत भदौ 13 गते राष्ट्रपति रामचन्द्र पौडेलले आयोग सम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना भएको संयुक्त राष्ट्रसंघको 79 महासभाको मंचमा आफूले विश्व नेतालाई जलवायु न्यायबारे ध्यानाकर्षण गराएको बताउनु भएको छ। बिहिबार बालुवाटारमा भएको एक भेटमा प्रधानमन्त्री ओलीले महासभाको मंचमा गरेको सम्बोधनमा नेपालले कार्बन उत्सर्जनमा योगदान नगरे पनि जलवायु परिवर्तनको असर खेपिरहेकाले जलवायु न्यायका लागि क्षतिपूर्ति पाउनुपर्ने र नेपालका हिमालको सुरक्षामा ध्यान दिन सकिए समुद्रको तापक्रम वृद्धि हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको पनि स्मरण गराउनुभयो। निर्वाचन आयोगले आगामी मक्सिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ। आयोगको हिजो बसेको बैठकले उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने निर्णय गरेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिनुभयो। वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने सचिव पन्थले बताउनुभयो। यसै गरी निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अध्यावधिक गर्नका लागि गैर आवासीय नेपाली नागरिकता दिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गर्ने निर्णय गरेको छ। आयोगको हिजो बसेको बैठकले स्थानीय तह उपनिर्वाचन 2081 मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको सो नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। यस्तै निर्वाचन आयोगले आगामी मक्सिर 16 गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेद्वारी दिने राजनीतिक दललाई महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न पनि निर्देशन दिएको छ। स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेद्वार मनोनयन पत्र पेश गर्दा उम्मेद्वारी दिने राजनीतिक दलले महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले बताउनुभयो। सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरिएका 71 स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त घोषणा गरिएका 19 जिल्लाका 71 स्थानीय तहलाई क्षतिको आकलन अनुरूप राहत रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो। प्राधिकरणका सहसचिव अधिकारीले स्थानीय तहलाई क्षति भएको आधारमा 3 क्षेत्रमा वर्गीकरण गरिएको बताउनुभयो। बैठकले बढ़ी क्षतिग्रस्त 9 स्थानीय तहलाई 1 करोड़का दरले, दोस्रो तहका 12 स्थानीय तहलाई 75 लाख र तेस्रो तहमा वर्गीकरण भएका 50 स्थानीय तहलाई 50 लाखका दरले राहत रकम उपलब्ध गराउने लगायतका निर्णय गरेको सहसचिव वसन्त अधिकारीले बताउनुभयो। यस्तै विपद तथा खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर तथा आवश्यक उपकरण व्यवस्थापनका लागि राष्ट्रिय परिषद बैठकमा सिफारिश गर्ने निर्णय पनि भएको सहसचिव अधिकारीले बताउनुभयो। बैठकले मनसून शुरू भएपछि विपदजन्य घटनामा परि निधन भएका परिवारहरूको एकजना सदस्यको बीमा सरकारले गर्ने गरी सिफारिश पनि गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालको जलवायु परिवर्तनको प्रभावका कारण चरम मौसमी संकटको सामना गर्नु परेको बताउनु भएको छ। काठमाडौँमा हिजो भएको कार्यक्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण जनधनको क्षतिका साथै सड़क, पुल, जलविद्युत परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षति समेत बेहोर्नु परेको उल्लेख गर्नुभयो। उहाँले जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पूँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरू सजिलै पहुँच प्राप्त गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको, रोशी लगायतका खोला नालाले बिगारेको संरचनाको काम द्रुत गतिमा निर्माण गरिने बताउनु भएको छ। गत असौज 12 गतेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपा स्थित ससी पानी क्षेत्रको मुहान, धुलीखेलको राडे खोला मुहान र पनौती नगरपालिका अन्तर्गत 2 र 12 नम्बर ओडाको खानेपानी मुहान लगायतका संरचनाको हिजो स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले खानेपानी संरचनाको पुनर्निर्माण जतिसक्दो छिटो गर्ने बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतले नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरे विरूद्ध दर्ता भएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुणालको संयुक्त इजलासले कारण देखाउ आदेश जारी गरेको हो। नेपाल बार एसोसिएशनका अध्यक्ष घिमिरे विरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा अभियानमा हमास प्रमुख याहिया सिनवार मारिएको जनाएको छ। इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाउँदै आएको छ। इजरायलले गाजा युद्धको शुरूआतदेखि नै सिनवारलाई खोजिरहेको थियो। इरान समर्थित प्यालेस्टिनी लड़ाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूह को नेता बन्नु भएको थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख तीन दल बीच संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका काम अघि बढ़ाउने विषयमा सहमति। बाढ़ी पैह्रो अति प्रभावित 71 संकटग्रस्त स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने सरकारको निर्णय र गाँजा आक्रमणमा हमास प्रमुख याहिया सिनवार मारिएको इजरायलद्वारा पुष्टि। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।